हेलो भेरी गुड मर्निङ नमस्कार हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेशमा साथको विकास प्रति समर्पित एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएको आदरणीय सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम बस्दा नवराज तारक र हामी दिनोविभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। अलिकति मलाई आज सन्चो छैन, खास गरी यो रुगाखोकी पछिल्लो समय यो रुगाले अलिकति समाएको छ क्लाइमेट चेन्जले गर्दा। पछिल्लो समय अब हामी कुराकानी गर्दैछौँ आज खास गरी प्रदेशमा साथ किन चीन भ्रमणको क्रममा प्रधानमन्त्रीज्यूको चीन भ्रमणको क्रममा प्राथमिकतामा पर्न सकेन त। पछिल्लो समय चाहे त्यो चीन भ्रमण होस् चाहे त्यो भारत भ्रमण होस् प्रदेशमा साथ जहिले नि ओझेलमा पर्यो। हिजो पनि खास गरी राज्यबाट चाहिँ ओझेलमै पर्यो, विभेदकारी नजरबाटै सधैँ हेरियो भनिरहँदा अहिले पनि सातवटा नाकाको कुरा गरियो तर प्रदेशमा साथको कुनै पनि नाका चाहिँ अहिले पनि चिनसँग जोड्ने, चाहे त्यो चैनपुर ताक्लाकोटको कुरा होस्, चैन बझाङसँग जोडिएको ताक्लाकोट नाकाको कुरा होस्, चाहे उता गएर चाहिँ भनौँ न पछिल्लो समय टिङ्करको कुरा होस्, यी यावत विषयमा अहिले पनि पर्न सकेन। चाहे त्यो अन्य कुरामा गर्ने हो भने तपाईँलाई मैले जानकारी गराउनै पर्छ, खास गरी जलविद्युत आयोजना थ्री गर्जेजले चाहिँ पश्चिम सेती आयोजनालाई चाहिँ हेर्ने भनियो तर यो विषयमा पनि कुरा उठ्न सकेन यसपटक। वास्तवमै अब प्रदेशमा साथले के आशा अपेक्षा गरे त यो भ्रमणलाई कसरी उपलब्धिमूलक भन्ने, खास गरी रेल जुन प्रधानमन्त्रीको सपना थियो रेल तेलकै कुरा मात्र बढी प्राथमिकतामा पर्नुको पछाडिको कारण के हो, यो विषयमा एकैछिनपछि हामी भीम रावलसँग कुराकानी गर्छौँ। पछिल्लो समय पार्टी एकताको विषय उहाँका असन्तुष्टि पनि आएको छन् भने यो भ्रमण दलमा चाहिँ प्रदेशमा साथबाट मान्य सांसद प्रेमाले मगर परे पनि प्रदेशमा साथको एजेन्डा पर्न सक्यो या सकेन यो विषयमा हामी कुराकानी गर्दा यतिखेर अन्तर्राष्ट्रिय लेभलमा बडो राम्रो दखल राख्ने व्यक्तित्व यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, खास गरी नेपाल भारतसँगको सम्बन्ध होस् या नेपाल चाइनासँगको सम्बन्धको विषयमा अत्यन्तै दखल राख्ने जानकार यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्ट हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। मनोजी, यहाँलाई स्वागत छ कार्यक्रममा। आराम हुनुहुन्छ मनोजी? तपाईँ पार्टी विशेषको कार्यक्रममा महेन्द्रनगर हुनुहुन्छ, तर यता चर्चा गर्ने भने खास गरी प्रदेशमा साथ यसपटक पनि ओझेलमा पर्यो, प्रधानमन्त्रीको चीन भ्रमणलाई यहाँले कसरी हेर्नुभयो भन्नुहोस् त?
अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजीको जुन चीन भ्रमण भयो, यद्यपि अहिले पनि उहाँ भ्रमणमा नै हुनुहुन्छ तर जुन उद्देश्यका साथ उहाँ भ्रमणमा जानुभएको थियो त्यसबारेमा हिजो 14 बुन्दी वक्तव्य जारी भइसकेको छ। 9-10 परियोजना र 4 नयाँ समझदारी सहित 14 बुन्दी समझदारी हिजो वक्तव्य मार्फत सार्वजनिक भइसकेको छ र अहिले करिब करिब 3.5 खरब रुपियाँ त्यो समझदारी सम्झौता अन्तर्गत नेपाललाई चिनबाट सहयोग प्राप्त हुने भएको छ। त्यसैले गर्दाखेरि नेपाल र चिनका बिचमा जुन प्रकारका समझदारी र सम्झौताहरू भएका छन् यातायात ऊर्जा सिँचाइ र कनेक्टिभिटीका सवालमा त्यसलाई मैले सकारात्मक रूपमा हेरेको छु र नेपालको विकासका लागि यसले एउटा महत्त्वपूर्ण
तपाईँको नजरमा त्यसो भए प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण चाहिँ अत्यन्त फलदायी बन्यो भनेर यहाँले टिका टिप्पणी गर्दै हुनुहुन्छ होइन, त्यसो भए सकारात्मक हुनुहुन्छ तपाईँ?
हिजो ग्रेट वालमै चिनी उप मन्त्रीले भनिसके सिग्निफिकेन्स एचिभमेन्ट भनेर अथवा महत्त्वपूर्ण उपलब्धि नेपालका प्रधानमन्त्रीको चिनमा जुन भ्रमण भयो त्यसले महत्त्वपूर्ण उपलब्धि दियो भनेर त सन् चिनिया पक्षले पनि स्वीकार गरिसकेको छ
होइन, तर प्रधानमन्त्रीको रेल ल्याउने सपना पुरा भयो तर प्रदेशमा साथका जनताले के प्राप्त गरे भन्नुहोस् त यो भ्रमणबाट?
मूलत नेपालमा आउने जुन उताको चिनिया सहयोग हो करिब 3 खरब डलरको, अब यसले त सिङ्गो नेपालकै विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। एक अहिले जम्मा 2 नाकाको मर्मत सम्भार र बाटोको लागि सहमति भएको छ। एउटा तातोपानी जुन गत सालको भूकम्पका कारणले गर्दाखेरि वा बाढी पहिरोका कारणले गर्दाखेरि धेरै क्षति भएको थियो त्यसबारेमा समझदारी भएको छ र त्यहाँबाट आउने जुन सामानहरू छन् त्यसले पनि सुदूरपश्चिमका जनतालाई चाहिँ मद्दतै गर्छ नि।
तर प्रदेशमा साथको अहिले पनि एउटा नाका पनि चिनसँग जोडिएको छैन, तपाईँलाई थाहा छ होइन, यो परिस्थितिमा हामीले एउटा नाका पनि जोड्न सक्या भए यो कुरा उठ्नै सकेन, चाहे त्यो जलविद्युतका कुरा हुन् चाहे नाकाको कुरा हुन् चाहे प्रदेशमा साथलाई समृद्धि गर्ने कुरामा मान्य प्रेमाले मगर जानुभयो भ्रमण दलमा, तर एउटा पनि एजेन्डा नपर्नु भने अहिले पनि प्रधानमन्त्रीको नजरमा या भनौँ कम्युनिस्टको सरकारको नजरमा प्रदेशमा साथलाई हेर्ने दृष्टिकोण फरक दृष्टिले छ भनेर हामीले बुझ्दा कस्तो होला भन्नुहोस् त?
त्यसमा 2 कुरा मैले गर्न चाहन्छु। पहिलो कुरा त प्रधानमन्त्री ओलीजीको भ्रमण टोलीमा जुन 119 जनाको सहभागिता छ त्यसमा हाम्रो प्रदेशका पनि सङ्घीय संसदका सदस्यहरू चाहिँ हुनुहुन्छ, उहाँहरूको भूमिका त्यहाँ त्यसो हुन सक्ने प्रश्न पनि भएन किनभने उहाँहरू भ्रमण दलको टोलीको सदस्य मात्रै हो। उहाँहरूको भूमिका भनेको त्यही प्रधानमन्त्री जहाँ बस्नुहुन्छ त्यहाँ बस्ने हो, जहाँ जहाँ त्यहाँ तिनीहरूले बनाएको सेड्युल कार्यक्रम अन्तर्गत उहाँहरू घुम्ने हो, उहाँहरू नै त्यो
बैठकमा हाम्रा मान्य सांसदहरू चाहिँ चिन घुम्नका लागि गए हुन होइन, त्यसो भए उहाँहरू एजेन्डाका लागि होइन, उपलब्धिका लागि होइन, घुम्नका लागि रमाइलो गर्न गए, रमाइलो गर्न गए, त्यसो भए हाम्रा मान्यहरू
त्यो उहाँहरूको खासै त्यसमा भूमिका हुने गर्दैन।
अनि उहाँहरू चाहिँ त्यतिकै किन जानुभयो होला तर मनोजी, खास गरी उहाँहरूको जानु पछाडि प्रदेशमा साथका जनताको समृद्धि विकास र खास गरी भनौँ न अझ प्रदेशमा साथलाई चाइनाको कुनै पनि भनौँ तिब्बतसँग हामीले कनेक्टिभिटी जोड्न सके भए राम्रो हुन्थ्यो कि भन्ने त चासो त देखाउनु पर्थ्यो नि त उहाँहरूले।
उहाँहरूको पहुँच नै पुग्दैन होइन, उहाँहरू धर्म डोरीको सामान्य सदस्य हो, त्यहाँ दुई प्रकारका सदस्य गएका छन्, एउटा सरकारी खर्चमा र एउटा निजी खर्चमा। अब धर्म डोरीका सदस्यहरूको महत्त्व हुने भए त निजी खर्चमा गएकाले पनि त्यो तहमा जान पाउनु पर्थ्यो, त्यस्तो चाहिँ हुन्न। तर जहाँसम्म तपाईँले चिन्ता गरेको कुरा हो वा हामी सबै सुदूरपश्चिमका जनताहरूको चिन्ताको कुरा हो, कम्तीमा यो पटक बाग्लाकोटको वा दार्चुलासँग जोडिएको नाका यदि तपाईँ खुलेको भए त्यसले हाम्रो सात नम्बर प्रदेशको समृद्धिका लागि धेरै ठुलो मद्दत पुर्याउँछ।
होइन, चुनावको बिचमा त नेताहरूले धेरै बोले नि त होइन, तपाईँलाई थाहा छ प्रदेशमा साथलाई चाहिँ चाइना र भारतसँग जोड्ने हामी कनेक्टिभिटी निर्माण गर्छौँ भनौँ न, चैनपुर ताक्लाकोट हुँदै चाइनासम्म तिब्बतसम्म जोड्ने मानसरोवर जानलाई हामी सडक विस्तार गर्छौँ, यसलाई चाहिँ एउटा समृद्धिको बाटोमा हामी अगाडि बढाउँछौँ, दुई देश बिचको एउटा सम्बन्ध विस्तार गर्छौँ भनियो, तर त्यो पनि ओझेलमा पर्यो। पश्चिम सेती तपाईँलाई थाहा छ भनौँ न दशकौँ वर्ष भइसक्यो अहिले पनि चर्चामा छ, कहिले थ्री गर्जेज भनेको छ, कहिले नेपालीकै लगानीमा बनाउने भनेको छ, यो विषयलाई पनि कहीँ कतै प्रवेश पाएको भए हुन्थ्यो कि भन्ने चासो थियो नि त हामीलाई पनि।
पश्चिम सेतीको बारेमा त मैले तपाईँहरूको रेडियो मार्फत के बताउन चाहन्छु भने पश्चिम सेतीबाट फ्री गर्जेजले हात झिकिसकेको छ र त्यसलाई चाहिँ नेपाली लगानीमै सम्पन्न गर्ने भनेर अहिलेको चाहिँ नयाँ बजेट वक्तव्यमा त्यो कुरा आइसकेको छ। त्यसले गर्दा पश्चिम सेतीको कुरा त प्रेस पाउने कुरा हुन्न थियो होइन, कम्तीमा अब यहाँबाट जितेर गएका माननीय सांसदहरूले पहिले नै परराष्ट्र मन्त्रालयमा अलिकति गृह कार्य गरेको भए वा त्यतातिर भगभत्याएको भए वा त्यसलाई पनि एजेन्डामा पार्न सकेको भए चिनको भ्रमणमा परराष्ट्र मन्त्री जानु पूर्व, किनभने परराष्ट्र मन्त्री जुन चिनको भ्रमणमा जानुभयो पहिला प्रधानमन्त्रीको भ्रमणको लागि वातावरण बनाउन, त्यस बेला उहाँ एजेन्डा नै लिएर जानुभएको हो। त्यो एजेन्डामा यदि सुदूरपश्चिमका दुईवटा नाताको एजेन्डा हामीले पार्न सकेको भए
एउटा मात्रै पार्न सके त हुन्थ्यो, दुइटाको त कुरै छोडौँ, तर यो एक्सर्साइज पुगेन कि हाम्रा मान्यहरूले अलिकति दबाब दिएनन् कि हाम्रो क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका मान्य भनौँ लेखराज भट्ट या भीमरावलजीको कहीँ कतै एक्सर्साइज पुगेन भनेर भन्दा के हुन्छ भन्नुहोस् त?
त्यो पनि हुन्छ, किन भन्नुहुन्छ भने त्यो उहाँहरू लामो समयदेखि विभिन्न मन्त्रालय सम्हालिसक्नु भएका मान्छेहरू हुनुहुन्छ, व्यक्तित्वहरू हुनुहुन्छ, किनभने चिन भ्रमणमा प्रधानमन्त्रीको चिन भ्रमणलाई सफल बनाउनको लागि त्योभन्दा अगाडि परराष्ट्रका कर्मचारीहरू गएका छन्, त्यसपछि स्वयं परराष्ट्र मन्त्री जानुभएको छ, परराष्ट्र मन्त्री गएको बेलामा दुई देशका बिचको एजेन्डाहरू आदान प्रदान भएका छन्, त्यो एजेन्डाको बारेमा दुई सबै होमवर्कहरू भएका छन्, सबै प्रधानमन्त्री बोर्डमा भएको खालि हस्ताक्षर मात्र नै हो।
अब रेलवे परियोजना आउने भयो, ऊर्जा क्षेत्रमा चाहिँ भनौँ न ठुलो सहयोग गर्ने कुरा गरिएको छ होइन, विदेश मन्त्रालयले पनि सहयोगको आशा अपेक्षा गरिएको छ, मितेरी पुल निर्माण गर्ने भनिएको छ, नेपाललाई मालबाग ओसार पसार गर्न तिब्बतसँग राजमार्ग प्रयोग सम्बन्धी भनौँ न एउटा सम्झौता पनि भएको छ, मानव संसाधन सम्बन्धी नुवाकोट दरबार पुनर्निर्माण गर्ने कुरा गरिएको छ, यी यावत कुराहरू गरिरहँदा तर प्रदेशमा साथ कहीँ पनि पर्न नसक्दा हामीलाई चिन्ताको विषय चासोको विषय किन पर्न सकेन भनेर भन्ने हो भने तपाईँको के धारणा हुन्छ भन्नुहोस् त?
त्यो स्वाभाविक हो, किनभने मान्छेले आफ्नो घर आँगन आफ्नो जिल्ला आफ्नो प्रदेशको विकासका लागि स्वाभाविक रूपले चाहिँ चिन्ता लिनुलाई मैले स्वाभाविक मान्दछु। तर अर्को कुरा के पनि हो भने हाम्रो घर आँगन वा प्रदेश नेपालभित्रकै हो, फेरि नेपालभन्दा बाहिरको त होइन। यदि हामीले यदि हाम्रो घर आँगन हाम्रो प्रदेश नेपालभित्रै पर्छ भने नेपालका लागि आउने सहयोगले स्वाभाविक रूपले विकासको फाइदा हामीलाई पनि हुन्छ। तर जहाँसम्म हाम्रो सरकारको विषय छ गौरीफन्टा नाका भविष्य अनिश्चित बन्दै गइराखेको अवस्थितको बेला यदि दुईवटा नाका मध्येको एउटा नाका पनि बाग्लाकोटको खोल्न पाएको भए हाम्रो समृद्धिका लागि,
तर यस्तो अपर्च्युनिटी अब चाइनासँगको कनेक्टिभिटीका लागि हामीले सपना बाँड्ने मात्रै हो होइन, तपाईँलाई थाहा छ, किनभने यस्तो अपर्च्युनिटीमा पनि हामीले प्रधानमन्त्रीको राजकीय भ्रमणको बेला पनि उठाउन सकेनौँ भने अन्य कुन बेला चाहिँ यो विषयलाई प्राथमिकतामा राख्न सकिएला र मनोजी?
मैले अघि नै तपाईँलाई बताएँ नवराजी, यो प्रधानमन्त्रीको भ्रमणको बेलामा त्यो ट्याक्कै राख्ने कुराहरू होइन, त्यसको लागि पहिले नै हाम्रो परराष्ट्र मन्त्रालय थ्रु चिनको परराष्ट्र मन्त्रालयसँग कयौँ होमवर्कहरू कयौँ चरणहरू पार गर्नुपर्ने हुन्छ, प्रधानमन्त्री लेभलमा हुने त अन्तिम हस्ताक्षर मात्रै हो, उहाँहरूले त्यहाँ गएर त्यो वार्ता गरेर त्यसको लागि होमवर्क गरेर उहाँहरूले त्यो गर्नुहुन्न। प्रधानमन्त्री भनेको त अन्तिम फाइनल हस्ताक्षर गर्नको लागि जानुहुने हो।
तर जहिले पनि पूर्व मात्रै भनौँ न समृद्धिको नजरले हेरियो, पश्चिम जहिले पनि अँध्यारोको नजरले हेरियो। मनोजी यसतर्फ हाम्रा राजनेताहरू हाम्रा प्रदेशबाट प्रतिनिधित्व गरिरहेका मान्य सांसदहरूको कहिले पनि ध्यान गएन क्या?
नेपालमा समृद्धि हुनुको तात्पर्य सात नम्बर प्रदेश मात्रै त्यसको त्यसको प्रभाव पर्नु हो, सात नम्बर प्रदेशले पनि त्यसको चाहिँ फाइदा वा लाभ प्राप्त गर्नु हो। तर तपाईँले जुन चिन्ता गरिराख्नु भएको छ वा हामीले सात नम्बर प्रदेशका बासीहरूको जुन चिन्ता छ, यतापट्टिको माटा खुलेको भए कुनै राम्रो हुन्थ्यो भन्ने कुराहरू त्यो हुन सकेन। तै पनि अहिलेको भ्रमणलाई हामीले दुई प्रकारले हेर्नुपर्छ जस्तो लाग्छ। पहिलो कुरा त यो भ्रमणको सबैभन्दा महत्त्वपूर्ण विषय जुन हो यातायात तथा पारवान सम्झौता, यातायात तथा पारवान सम्झौता गर्न अहिले पनि ओलीको भ्रमण सफल हुन सकेन। यदि यो भएको भए मलाई लाग्छ नेपालका लागि यो एउटा ऐतिहासिक महत्त्वको विषय हुन्थ्यो, किनभने अब त्यसमा प्रोटोकलमा कयौँ कुराहरू मिलाउनु पर्ने भएको हुनाले नेक्स्ट मन्थ मात्रै त्यो बारेमा छलफल हुने भन्ने कुराहरू संचार माध्यमबाट बाहिर आएका छन्। नवराजी
भनेपछि ओलीको सपना चिनबाट नेपालमा चाहिँ रेल ल्याउने सपना चाहिँ यसपटकको भ्रमणले पुरा गरे होइन? त्यसो भए
त्योभन्दा पनि महत्त्वपूर्ण कुरा हामीले यातायात तथा पारवान सम्झौतामाथि ध्यान दिनु जरुरी छ। अहिले तपाईँले ओलीको चिन भ्रमण पछि जति पनि राष्ट्रिय स्तरका पत्र पत्रिकाहरू निक्लेका छन्, जति पनि बिबिसीका रिपोर्टहरू आएका छन् र सरकारी पक्षका भनाइहरू आएका छन्, त्यो सबैले तपाईँले अध्ययन गर्नुभयो भने चिनसँग हामीले यातायात पारमाणविक सम्झौता कुनमा अगाडि बढाउँछौँ भन्ने बारेमा न पत्र पत्रिकाहरूले कुनै चासो देखाएका छन् वा न त्यो बारेमा जानकार छन्। हामीले चिनसँग जुन पारमाणविक सम्झौताका कुराहरू गरिराखेका छौँ, नेपाल एउटा भूपरिवेषित राष्ट्र भएको हुनाले अन्तर्राष्ट्रिय कानुन सन्धि सम्झौता अन्तर्गत त्यो हामीले पाउने हाम्रो अन्तर्राष्ट्रिय हक अधिकार हो। हामीले अन्तर्राष्ट्रिय हक अधिकारका रूपमा पारमाणविक सम्झौतालाई अगाडि बढाउँछौँ जसरी भारतसँग बढाएका छौँ, त्यसरी बढाउँछौँ वा दुई देशीय सेवा सुविधाको आधारमा त्यसलाई बढाउँछौँ भन्ने बारेमा सरकारी धारणा अहिलेसम्म आएको छैन, न चिनीय धारणा बाहिर आएको छ। मैले एउटा कुरा सोध्न चाहन्छु, अन्तर्राष्ट्रिय कानुन अनुसारले भूपरिवेषित मुलुकले समुद्र समूहको पहुँच पाउनु वा बन्दरगाहसम्म जान पाउनु अन्तर्राष्ट्रिय हक अधिकार हो। यो अन्तर्राष्ट्रिय हक अधिकारलाई अर्थात् भूपरिवेषित राष्ट्रले पाउने जुन हक अधिकार छ त्यसलाई चिनले कुन रूपमा बुझ्दछ र हाम्रो सरकारी निकायले त्यसले त्यसले कुन रूपमा अगाडि बढाएको छ? दुई देशीय सेवा सुविधाको रूपमा हो भने त्यो वास्तवमा नेपालका लागि राम्रो हुन्न, त्यो हानिकारक हुन्छ।
भनेपछि मनोजी अन्त्यमा छ, खास गरी यो भ्रमणलाई भारतले कसरी हेरे हुन सक्छ? किनभने भारतसँग पनि तपाईँको राम्रो दखल छ, किनभने भारतीय भनौँ न यो पछिल्लो समयको नेपाल भारत सम्बन्धको विषयमा पनि तपाईँले अध्ययन गरिरहँदा यो चिन भ्रमणलाई भारतले कसरी हेरे हुन सक्छ, खास गरी त्यहाँको भनौँ न अहिले सत्तारूढ दल या भनौँ त्यहाँको संस्थापन पक्षले?
कुटनैतिक रूपमा उनीहरूले यो भ्रमणको विरोध नगरे पनि तर यसको अन्तर्निहितमा के छ भनिन्छ भने जसरी ओलीलाई भारत बोलाइयो, उनको धेरै स्वागत गरियो वा नेपाल र भारतका बिचमा रेल सम्बन्धी जुन प्रकारका सम्झौताहरू अगाडि बढाउन खोजियो त्यसको पछाडिको एउटै कारण हो, उनीहरूले चिनलाई नेपालमा आउन दिन चाहनन् वा चिनको विकास अगाडि चिनद्वारा नेपालको विकासका फाइदाहरू लिन नसकोस् भन्ने उद्देश्यद्वारा नै उनीहरूले त्यो गरेका हुन्। तपाईँहरूले आजको बिबिसीको रिपोर्ट सुन्नुभयो भने पनि ओली सरकारले जुन भारतको फागुनमा चिनको भ्रमण गर्नुभयो त्यो बेला भएका सम्झौताहरूको कार्यान्वयनका लागि अहिलेसम्म यो सरकारसम्म आइपुग्दाखेरि कुनै होमवर्क नभएको, विशेष त यातायात तथा पारिवारिक सम्झौताको बारेमा भन्ने त तपाईँले सुन्नुभयो। भन्नुको तात्पर्य त्यो बेला ओली सरकारलाई सत्तासित गर्नको पछाडि पनि भारतको एउटै कारण थियो, त्यो कारण हो चिनसँगको यातायात तथा पारवाहिक सम्झौता। हिजो सोधारी राजमार्ग बनाउँदाखेरि पनि चिन भारतले हामीमाथि नाकाबन्दी लगाएको त नेपाली जनता बिर्सेका त छैनन्। 2018 सालमा हामीले चिनसँग सोधारी राजमार्गका बारेमा सम्झौता गर्दाखेरि अब चिनिय सेनाहरू नेपालमा आएर कम्युनिस्ट व्यवस्था ल्याउने भए भनेर भारतले नाकाबन्दी गर्यो, राजा मैनेले के भने भन्नुहोस् त चिन कम्युनिस्टहरू ट्याक्सीमा बसेर चाहिँ आउँदैनन् है कहीँ पनि भनेर चाहिँ जवाब दिएन भने अहिले जुन प्रकारको ऐतिहासिक महत्त्वका सन्धि सम्झौताहरू चिनसँग हाम्रा हामीसँग भएको छ त्योबाट निश्चित रूपले भारत खुसी हुने कुराहरू भएन, किनभने भारत नेपालको बजारलाई आफ्नो एकलौटी पकेट क्षेत्र बनाउन चाहन्छ, नेपालको बजारमा उसले आफ्नो एकलौटी आधिपत्य तपाईँलाई जमाउन चाहन्छ, त्यसैले गर्दाखेरि स्वाभाविक रूपले यसमा भारत चाहिँ खुसी हुने प्रश्नै आउँदैन।
हस्, थ्याङ्क यू सो मच मनोजी, बडो महत्त्वपूर्ण समय दिनुभयो, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य प्रभावशाली नेता, यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो। नेपाल भारत सम्बन्ध त्यसै गरी चीन सम्बन्धको विषयमा हामी कुराकानी गर्दैथ्यौँ। पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय जुन चाहिँ भ्रमण यतिखेर भइरहेको छ चीनमा, त्यो विषयमा हामीले कुराकानी गर्यौँ। प्रदेशमा साथ अहिले पनि ओझेलमा किन पऱ्यो भन्ने विषयमा हामीले बहस गरिरहँदा कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
यही असार एक गते राति 12 बजेतिर बोरारानी घरको गोठबाट ब्याउने भैँसी नाच छलेको सानो घुम्रेको सिंह भएको डोरीसहित हराएको हुँदा भेट्टाउनु हुने महानुभावहरूले निम्न नम्बरमा सम्पर्क गरिदिनुहोला। साथै भेट्टाउनु हुने महानुभावलाई ₹10,000 पुरस्कारको व्यवस्था पनि गरिएको छ। ठेगाना धनगढीको महानगरपालिका वडा नम्बर 3 बोराडाँडी भागेश्वर टोल। सम्पर्क नम्बर 98-76-64-528, 98-094-82-211।
सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहसमा। हामी पछिल्लो समय नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको जुन किसिमको यतिखेर चीन भ्रमणमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ र चीन भ्रमण गरिरहँदा प्रदेशसम्म साथको कुनै पनि एजेन्डा पर्न सकेन, यसको पछाडि हाम्रा मान्य सांसदहरू यस क्षेत्रबाट प्रतित्व गरिरहनुभएका नेताजीहरूको एक्सर्साइज नपुगेकै हो, या यो उपलब्धि वास्तवमै ओलीजीको सपना नेपालमा रेल ल्याउने र तेलसँगै सम्झौता गरिएका विभिन्न सम्झौताहरू हेर्ने झन्डै 14 बुदामा चाहिँ जुन संयुक्त वक्तव्य बाहिर आएको छ यो हेरिरहँदा, चाहे त्यो चैनपुर ताक्लाकोटको कुरा होस्, ताक्लाकोटमा नाका जोड्ने कुरा होस्, उता गएर भनौँ दार्चुलाको टिङ्कर नाका खोल्ने कुरा, यी यावत विषयमा अहिले पनि किन सम्झौता हुन सकेन, या यो विषय किन प्राथमिकता पर्न सकेन, प्रदेशसम्म साथले के आशा अपेक्षा र यो उपलब्धि हेर्न सक्छ त यो भ्रमणबाट भन्ने विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभावशाली नेता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, भीम रावल हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। रावलजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ रावलजी? ठिक छ। हामीलाई पनि खास गरी यो प्रधानमन्त्रीज्यूको भारत भ्रमणपछि लगत्तै अहिले पछिल्लो समय चीन भ्रमण भएको छ, यो चीन भ्रमण हेरिरहँदा प्रदेशमा साथका जनताले यसो निहालेर हेरिरहनु भएको छ, 14 संयुक्त वक्तव्य पनि बाहिर आयो, त्यो हेर्दा पनि अहिले प्रदेशसम्म साथ ओझेलमा पर्यो, यो एजेन्डा कुनै पनि नपर्नुको पछाडि कारण के रहेछ भनेर यहाँले पनि हेरिरहनु भएको होला। यो प्रधानमन्त्रीज्यूको चीन भ्रमणलाई यहाँले कसरी समीक्षा गरिरहनु भएको छ, कसरी विश्लेषण गरिरहनु भएको छ भीमरावजी?
नेपाल र चिनको बिचमा विगतमा भएका जे सहमतिहरू थिए त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा त महत्त्वपूर्ण कामहरू भएका छन् र ती नेपाल र चिनको सम्बन्धमा मात्र होइन नेपालको दृढतानी विकासको लागि पनि निकै फलदायी हुनेछन् भन्ने मैले आशा गरेको छु। र जहाँसम्म 7 नम्बर प्रदेशको कुरा छ, हामीले 7 नम्बर प्रदेशका मूलभूत रूपमा 2 कुराहरू उठाएका थियौँ र हामीले प्रधानमन्त्री समक्ष पनि ती कुराहरू राखेका थियौँ। हाम्रो पश्चिम क्षेत्रीय परियोजना जसमा द्रुत आयोजना धेरै लामो समयदेखि अल्पत्र परेको छ, त्यस सम्बन्धमा सरकारले कहिले के भन्ने गरी जिम्मेवार काम गर्दै आएका छन् विगतका अनेक सरकारहरू, र अहिले पनि त्यसको कुनै निश्चित कुरा भएको थिएन, हामीले त्यस सम्बन्धमा पनि सामूहिक रूपमा नै भनेका थियौँ। त्यस्तै गरेर हाम्रो चिनसँग जोडिएका नाकाहरू जस्तो उरै जो ताक्लाकोटसँग जोडिन्छ तिब्बतको, त्यस्तै गरेर हाम्रो टिङ्कर नाका, त्यस सम्बन्धमा हामीले कुरा गरेका थियौँ। र त्यसै गरेर नेपाल र चिनको सम्बन्धको सन्दर्भमा अहिलेको प्रदेशमा साथ तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रमा खासै परियोजना नभएको हुनाले हामीले यसतर्फ पनि ध्यान आकर्षित गराएका थियौँ। अब यस सन्दर्भमा के कुराहरू भए, आन्तरिक के भए, त्यो त प्रधानमन्त्रीको नेपाल फिर्ता भइसकेपछिको अवस्थामा कुराकानीबाट थाहा होला, अहिले नै त्यसमा टिप्पणी गर्नु
होइन। तपाईँ त यस क्षेत्रको जनताको लोकप्रिय नेता पनि हो, यस क्षेत्रबाट दखल पनि राख्नुहुन्छ, धेरै जनताले मलाई भने भोलिको अन्तर्वार्ता सम्भवतः भीमरावलजीलाई, किनभने उहाँ भनेको यस क्षेत्रको कम्युनिस्टको हस्ती पनि हो, खम्बा पनि हो, उहाँले यस क्षेत्रको विषयमा बोल्नु भएन भने अन्य नेताले बोलेर कुनै पनि अर्थ राख्दैन। तर प्रेम आलेजी जानुभएको छ, मान्यजीहरू जानुभएको छ, कयौँ भ्रमण दलमा परेका छन्, तर प्रदेशमा साथको एउटा पनि एजेन्डा नपर्नु, यस क्षेत्रका जनतालाई हेर्ने विभेदकारी फेरि नजर त्यस्तै दोहोरियो होइन, त्यसो भए यसो भन्दा के हुन्छ भीमरावलजी?
होइन, मैले तपाईँलाई अघि नै भने मैले मात्र होइन कि हामीले सामूहिक रूपमा नै त्यस क्षेत्रका मूलभूत कुराहरू जो चिनसँग गाँसिएका सम्बन्ध राख्ने त्यस्ता विषयहरूमा हामीले समयमै सामूहिक रूपमा पनि मैले व्यक्तिगत रूपमा पनि कुरा गरेको थिएँ। अब यस सम्बन्धमा त्यहाँ के कुरा भयो, उच्च तहमा के कुरा भयो, कसरी भयो, त्यो त प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्रै थाहा हुन्छ। प्रधानमन्त्रीसँग यस सम्बन्धमा कुरै नगरी उहाँ फर्किनु भएको छैन। मैले यत्तिकै टिप्पणी गर्ने कुरा यो हतार हुन्छ, मैले त्यसमा कुनै टिप्पणी गर्दिनँ।
नाका नाका खोजेका छन् यस क्षेत्रका जनताले। हेर्नुहोस् मान्यज्यू, यहाँलाई पनि थाहा छ भीमरावजी, किनभने नाका भइदिएको भयो, एउटा पनि कनेक्टिभिटी तिब्बतसँग चाइनासँग जोडिन पाए भयो।
होइन, त्यो त सबभन्दा पहिले त्यो कुरा उठाउने मान्छे नै मै हो, त्यस कारणले गर्दा त्यो त एकदमै आवश्यक छ। पश्चिम सिटीको बारेमा त्यत्रो माधव कुमार नेपाल प्रधानमन्त्री हुनुभएको बेलामा उहाँ र चिनिया प्रधानमन्त्रीको बिचमा पश्चिम सिटी अगाडि बढाउने सहमति पनि भएको हो। पछिको केही व्यक्तिहरूको त्रुटिले गर्दाखेरि त्यो पछि बिग्रिँदै गयो, यो त मलाई थाहा छ। हामीले सामूहिक रूपमा पनि मैले अघि नै तपाईँलाई भने, लेखेर पनि दियौँ, मफिसमा पनि हामीले भन्यो, मैले पनि भने, अब यस सम्बन्धमा त्यहाँ के कुरा भयो, कस्तो कुरा भयो, अझ बुझ्दै नबुझी त्यसमा टिप्पणी गर्न सकिने स्थिति भएन। जहाँसम्म अरू बाहिर सार्वजनिक भएका कुराहरू छन्, त्यो सार्वजनिक भएका कुराहरूमध्ये धेरैजसो योभन्दा अगाडि नेपाल र चिनको बिचमा भएका कुराहरू नै हुन् धेरैजसो।
तर यो सन्धि सम्झौता हेर्दाखेरि मान्यज्यू मलाई यस्तो लागिरहेको छ, अहिले पनि पूर्व क्षेत्र प्राथमिकतामा पर्यो, पश्चिम क्षेत्र सुदूरपश्चिम प्रदेशमा साथ जहिले नि ओझेलमा पर्यो, चाहे त्यो रेलवे परियोजनाको कुरा गरौँ, ऊर्जा क्षेत्रको सहयोगको सम्बन्धीको समझदारी पत्रलाई हेर्ने भने पनि त्यही देखिन्छ, उत्पादन क्षमताका लागि लगानी र सहयोग गर्ने कुरामा पनि पूर्वी क्षेत्र नै पर्यो, दुई देशका विदेश मन्त्रालयबाट भएको भनौँ न मजबुत यो जुन चाहिँ सम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्ने कुराहरू होस्, नेपाल चिन सहयोग कार्यक्रमहरू होस्, या परियोजना कार्यान्वयनमा विशेष सहयोग पुर्याउने कुराहरू दुई देश बिचका मन्त्रालयले गरेको कुरा होस्, आर्थिक र प्राविधिक सहयोगका कुरा होस्, यो सम्झौता हस्ताक्षर हेर्ने हो भने तातो पानीलाई नै बढी त्यहाँको प्राथमिकतामा छ, रसुवालाई रसुवाको पुलको कुरा छ, होइन यो मालवाहक ओसार पसारको कुरालाई बढी प्राथमिकतामा दिएको छ, तर नुवाकोट परेको छ, हाम्रो क्षेत्र अहिले पनि पर्न सकेन। यो विषयमा यहाँले भ्रमण दलका जो मान्यज्यूहरू जानुभएको छ त्यो विषयमा के जाँदाखेरि ध्यान आकर्षण गराउनु भएको थियो, या हाम्रो प्रेमालेजी तपाईँ आफै पनि जान सक्नुहुन्थ्यो, त्यो एक्सर्साइज नगर्नुभयो त्यसो भए भीमरालजी यहाँले आफूलाई
होइन, को भ्रमण दलमा गयो के गयो त्यो सरकारको कुरा भयो, त्यो मेरो कुरा भएन। दोस्रो कुरा जहाँसम्म तपाईँले विषय उठाउनु भएको छ, मैले अघि नै भने ती विषयहरूमा हामीले व्यक्तिगत रूपमा पनि सामूहिक रूपमा पनि प्रधानमन्त्री समक्ष आफ्नो कुरा राखेका थियौँ, परराष्ट्र मन्त्री समक्ष हामीले ती कुरा राखेका छौँ। अब तत्सम्बन्धमा के कुरा भयो, के भएको छ, अब त्यो उहाँसँग प्रत्यक्ष कुरा नगरेर मैले टिप्पणी गर्ने कुरा भएन। अहिले तपाईँको यो कार्यक्रममा प्रधानमन्त्री फर्किसक्नु भएपछि उहाँसँग कुरा भएपछि म भन्नेछु, म जहाँसम्म तपाईँले प्रदेशमा साथमा अहिलेसम्मको विकासको समग्र प्रक्रियामा समस्याहरू छन् भन्ने कुरा भन्नुभयो, यो साँचो कुरा हो र यसमा तपाईँहरू जस्तो पत्रकार साथीहरू र त्यहाँका सचेत नागरिकहरूले यसलाई समीक्षा गर्नुपर्छ। र नेपालको यो अहिले चिनसँगको भ्रमणको मात्र विषय होइन कि, समग्रतामा लिने हो भने हाम्रो विगतकालदेखि रहेको जुन संरचनागत समस्या छ, त्यो संरचनागत समस्या 48 सालमा बहुदल आएपछि पनि खासै परिवर्तन भएन, र अहिले गणतन्त्र आएपछि पनि खासै परिवर्तन नभएको कुरा साँचो।
अब त्यसको लागि भीम रावलजी यहाँलाई थाहा छ, 13 खर्बको बजेट आयो, तपाईँ पनि संसदमा आक्रोशित भएर प्रस्तुत हुनुभएको छ,
तपाईँले मेरो कुरा सुन्नुहुन्छ भने म भन्छु होइन, जहाँसम्म त्यो अब आगामी दिनमा कसरी गर्ने भन्ने सम्बन्धमा मैले त अब चाहे तपाईँ सुदूरपश्चिमका विषयमा भन्नुहोस्, सम्भवतः मैले दाबी गर्ने कुरा त त्यति राम्रो होइन, तर म अग्रपङ्क्तिमा रहेर नै त्यो कुरा उठाइरहेको कुरा चाहिँ सबै सत्य बोल्ने मान्छेले भन्नुपर्ने अवस्था हुन्छ। र जहाँसम्म अब चिन भ्रमणपछि प्रधानमन्त्री फर्किनुहुन्छ नेपाल, र त्यसमा के कुरा भयो, प्रदेश नम्बर 7 का सम्भावनाहरूको बारेमा के प्रतिक्रिया भयो, वार्तामा के भनियो,
म त्यसपछि फेरि सोध्छु। अब मान्यज्यू कुरा गरौँ, पछिल्लो समय बजेट आयो 13 खर्बको बजेट, प्रदेशसम्म साथलाई हेरिने दृष्टिकोण फेरि परिवर्तन भएको कुराहरू तपाईँ आफैले संसदमा बोल्दै भन्नुभएको छ, त्यो भिडियोहरू भाइरल पनि भएको छ, न्युजहरू आएको छ, भीमरावजीको पनि आक्रोश व्यक्त गर्नुभएको छ प्रदेशसम्म साथमा, मन्त्रीले विभेद गर्नुभयो भनेर, यो बजेटलाई प्रदेशसम्म साथमा परेको बजेटलाई यहाँले कसरी हेर्नुभएको छ भीमरावजी?
होइन, मैले त्यो बेला नै भनिसकेँ, मैले अर्थमन्त्रीजी उपस्थित भएको संसद दलको बैठकमा पश्चिम सेती लगानी बोर्डले चिनिया कम्पनीले बनाउने भन्ने, अर्थमन्त्रीजीले बजेटबाट नेपाल सरकारले बनाउँछ भन्ने, त्यसमा बजेट कति पनि नराख्ने, यो के खेला थियो भनेर मैले संसद दलको बैठकमा पनि त्यो कुरा गरेको छु। र त्यसको साथसाथै अहिले राष्ट्रिय सरकारका योजनाहरू, राष्ट्रिय स्तरका योजना आयोजनाहरूमा पनि जुन प्रदेश नम्बर 7 प्रति व्यवहार गरियो, यो सरासर गलत र अन्यायपूर्ण छ भन्ने कुरा मैले त प्रष्ट भनिसकेको छु।
तर यो जुन बजेटमा चाहिँ अहिले पनि विभेदकारी भयो भनेर भन्नेहरू धेरै छन्। खास गरी कम्युनिस्टको सरकारले यसपटक पनि प्रदेशमा साथलाई जुन आशा अपेक्षा गरेका थिए काङ्ग्रेसका नेताहरूले भने, हेर न नवराजी यस्तै हो यो जुन बजेटको एलोकेसनहरू भएको छ रातो बुक हेर्दा पनि त्यो देखिन्छ भनेर हिजो पनि मैले नारद मुनिजीलाई भन्दै थिएँ। तपाईँले योजनाहरू पार्न सक्नु भएन, चुनावको बिचमा घोषणा पत्रहरू हेर्ने भने तपाईँहरूले बोलेको कुरा कुनै पनि पर्न सकेका छैनन्। यसले कस्तो सङ्केत दिन खोज्या हो, यो कस्तो यो तपाईँहरूले व्यवहार गर्नुभयो भन्ने कुराहरू मैले गरिरहँदा उहाँले भन्नुभएको थियो यो पर्न नसक्नु विडम्बना हो, मन्त्रीहरूले विभेद गरे भनेर भन्दै हुनुहुन्थ्यो। त्यसो भए घोषणा पत्रमा तपाईँको तपाईँहरूले चुनावको बिचमा बोलेका कुराहरू यस बजेटले सम्बोधन गर्न सकेन होइन? त्यसो भए भीमरालजी,
अहिले मैले त घोषणा पत्रमा र हाम्रो पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएका नीतिहरू कार्यक्रमहरू त्यसमा हामीले सामाजिक न्याय समानता पिछडिएका क्षेत्रहरूलाई माथि उठाउने हाम्रा उद्देश्यहरू विपरीत यो बजेट किन आयो भनेर त मैले संसदको बैठकमै भनिसकेको
छु। भनेपछि यो बजेटले सुदूरपश्चिम प्रदेशमा साथलाई सम्बोधन गर्न सकेन होइन? त्यसो भए यसरी बुझ्दा के हुन्छ?
होइन सम्बोधन होइन, विभेद गरेको छ भन्छु म तपाईँको भन्दा कडा शब्द
विभेदै गऱ्यो होइन? त्यसो भए त्यसका लागि तपाईँ अब कस्तो पहल गर्नुहुन्छ भीमरालजी? यतिखेर धेरै जनताले सुन्दै हुनुहुन्छ।
हेर्नुहोस् हेर्नुहोस्, राजनीतिक क्षेत्रमा भनेको जनताको समर्थन लिएर त्यस्ता विभेदहरूको विरुद्ध लड्ने हो, संकटकालमा पनि लड्यो।
हेर्नुहोस्
तपाईँ नेपाली काङ्ग्रेसकाल त अहिले तपाईँ नेपाली काङ्ग्रेसका मान्छेहरूको नाम लिँदै हुनुहुन्थ्यो, उहाँहरूको कालमा त झन् के भयो त्यो त भनेर साध्य चरणमा त्यो त अहिले प्रयोग गर्दैन
है।
र अहिले त्यसपछि गएर हामीले जे प्रयास गरिरहेका छौँ यो प्रयासमा एकताबद्ध भएर प्रदेश व्यवस्थाका जनताले साथ दिनुपर्छ। हामी प्रतिनिधिहरूले स्वार्थ होइन कि जनताको हितलाई र त्यो प्रदेशको उन्नतिलाई ध्यानमा राखेर समग्र नेपालको विकासको भावधारामा सँगै जानुको लागि प्रतिबद्ध भएर हामीले काम गर्नुपर्छ र आउँदै पाउँछ।
अहिलेको हस्ती भने तपाईँले कम्युनिस्टको खम्बा प्रदेशमा साथको सुदूरपश्चिमका धेरै जनताले सुन्दै हुनुहुन्छ, आश्वस्त विश्वस्त कसरी पार्नुहुन्छ? चुनावको बिचमा गठबन्धनलाई धेरै बहुमतले जिताए, सरकारमा एउटा पनि मन्त्री छैन, अहिले पनि हेर्ने भने बजेट पनि पर्न सकेन, धेरै योजनाहरू ओझेलमा परे। पछिल्लो समय मैले प्रदेशका गौरवका योजनाको विषयमा यहाँका डी साहबहरू इन्जिनियर साहबसँग निरन्तर मैले अन्तर्वार्ता र मान्यजीहरूलाई प्रेसर दिइरहेको छु भौतिक प्रगति कति भयो भनिरहँदा, अब यो परिवेशमा भीमरालजी यहाँले यस क्षेत्रका जनतालाई आश्वस्त विश्वस्त आगामी दिनमा तपाईँको भूमिका के हुन्छ यस क्षेत्रको विकास र समृद्धिका लागि मान्यजू?
त्यो विकास समृद्धि र राजनीतिक अधिकारको लडाइँहरूको निरन्तर चलिरहन्छ, त्यसमा निराश भएर हामी कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यस कारणले हामी जनप्रतिनिधिहरूले अगुवाई गर्नु पऱ्यो, दृढता अगाडि बढ्नु पऱ्यो। कसले के भन्ला, न्यायको पक्षमा बोल्ला, कसले के भन्ला, अनि एउटा कसैको पुच्छर समाति व्यक्ति बैठक्ने परिन्छ कि भन्ने किस्तो होइन कि हामीले जनताको बिचमा जे बाटा गरेका छौँ, जे प्रतिज्ञा गरेका छौँ, त्यसमा दृढतापूर्वक हामीले नेतृत्व गर्नुपर्छ, सम्बन्धित ठाउँमा हामीले भन्नुपर्छ, आवाज उठाउनुपर्छ र त्यसमा त्यहाँका जनताले साथ दिनुपर्छ। त्यसो भएपछि समय क्रममा अहिलेका यी परिवृत्तिहरूमा अवश्य पनि परिवर्तन हुनेछ।
हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो मान्यजीलाई, म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता, स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मान्य सांसद, यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो भीमरालजी हुनुहुन्थ्यो। उहाँसँग हामीले पछिल्लो समय प्रधानमन्त्रीज्यूको जुन चीन भ्रमणमा हुनुहुन्छ प्रदेशमा साथ अहिले पनि विभेदकारी नजरबाट बाहिर उठ्न सकेन, किन प्रदेशमा साथका नाकाको विषयमा कुरा हुन सकेन, किन पश्चिम सेतीको कुरा हुन सकेन, यो विषयमा हामी प्रधानमन्त्रीज्यूले किन पहल गर्न सक्नु भएन, या हाम्रा नेताले त्यो विषयमा किन घचघचाउन सक्नु भएन भनेर हामीले निरन्तर कुराकानी गरेका छौँ। कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छु, त्यसपछि हामी अन्य चिजसँग कुराकानी गर्छौँ।
झुलकी रहेछ बढी
आर्थिक स्थितिले गर्दा केही गर्न सक्ने अवस्था थिएन अनि उसको आठौँ जन्मदिनमा उसकी आमाले आफ्नो कमाई जम्मा गरेर एउटा थुप्रो साइकल उपहार दिन्थे त्यसपछि गौरवलाई के चाहिन्थ्यो र
थ्याङ्क यू आमा
उसलाई त्यो साइकल एकदम मन परेको थियो अनि उसलाई थाहा थियो उसले त्यसलाई अझ राम्रो बनाउन सक्छ भनेर त्यसपछि उसले आफ्नो साइकललाई मोडिफाई गर्न अनलाइन भिडियोहरू हेर्न थाल्यो एक दिन गौरवको साथी उसको त्यो रुपै फेरिएको साइकल देखेर तिन छक पर्छ अनि एक दिन उसको साथी हस्याङ फस्याङ गर्दै आएर उसलाई एउटा समाचार सुनाउँछ
लोकल माउन्टेन बाइकिङ च्याम्पियनसिपको सेलेक्सन भइरहेको रहेछ भाग लिइहाल त
त्यो दिनपछि गौरवले दिन रात प्र्याक्टिस गर्न थाले उसको साथी पनि सँगसँगै हुन्थ्यो आज चाहिँ सेलेक्सन डे हो लेडिज एन्ड जेन्टलमेन अब भन्नु कसले भाग लिँदैछ आफै भन्नुहोस् त एउटा थुत्रो साइकल यहाँसम्म पुग्न सक्छ भनेर कसले सोचेको थियो होला र
आज भोलि सधैँसँगै
आज सदमा यहाँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस हुँदैछ र तातो बहसको हामी अन्तिम खण्डमा छौँ र आजको यो तातो बहस हामीले प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीजीको जुन चाहिँ चीन भ्रमणमा यतिखेर हुनुहुन्छ र चीन भ्रमणको क्रममा प्रदेशमा साथ किन प्राथमिकतामा पर्न सकेन हाम्रा विभिन्न खास गरी यस क्षेत्रका चीनसँग जोडिएका नाकाको विषयमा बोल्न सकेन चाहे चाहिँ यहाँ चाहिँ पश्चिम सेतीका कुरा होस् चाहे चाहिँ जलविद्युतको कुरा होस् ऊर्जाको क्षेत्रमा जुन लगानी भित्रिनु पर्थ्यो त्यो पनि हुन सकेन यी यावत विषयमा हेर्दा किन प्रधानमन्त्रीको नजरमा या भनौँ भ्रमण दलको नजरमा प्रदेशसम्म साथ प्राथमिकतामा पर्न सकेन यो विषयमा हामीले नेपाली काङ्ग्रेसका नेतालाई एकैछिनपछि जोड्ने प्रयास गरेको छ यतिखेर हाम्रो बिचमा खास गरी नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा राम्रो जानकार दखल राख्ने व्यक्तित्व डाक्टर साहब हुनुहुन्छ यतिखेर हामीले उहाँलाई जोडेका छौँ नेपाल कम्युनिस्ट पार्टीका नेता पनि हुनुहुन्छ उहाँ डाक्टर तारा दत्त जोशी यतिखेर हाम्रो बिचमा हुनुहुन्छ उहाँलाई अब वेलकम गर्छु डाक्टर साहब यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद
आराम हुन्छ डाक्टर साहब अब प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीजी यतिखेर चीन भ्रमणमा हुनुहुन्छ उहाँको भ्रमणलाई यहाँले कसरी एनालाइसिस गरिरहनु भएको छ व्याख्या विश्लेषण कसरी समीक्षा गरिरहनु भएको छ डाक्टर
उहाँको भ्रमणका केही विशेषताहरू पनि छन् एउटा महत्त्वपूर्ण उहाँको भ्रमणले हाम्रो एउटा स्वाभिमान बन्ने एउटा के कुरा छ भने उहाँको भ्रमणका सबै पक्षहरू हेर्दाखेरि हाम्रो भ्रमणको सामान्यतया एउटा परम्परा के थियो भनेदेखि हामी विदेशमा जाने र आफ्ना सैनिक कामहरूको विवरण प्रस्तुत गर्ने अनि विदेशी राष्ट्र प्रमुख सरकार प्रमुखहरूलाई हामीले हाम्रा जान्छौँ हामी देशमा यस्तो गर्दैछौँ उस्तो गर्दैछौँ भनेर उनीहरूलाई खुसी पार्ने र आफ्नो आन्तरिक रिपोर्ट गर्ने उनीहरूलाई दिने किसिमको मात्रै एउटा भ्रमणको सुरुवात हुन्छ र त्यसबाट उनीहरू खुसी भएर अथवा केही दिइहाल्यो भने अथवा केही हामीले प्राप्त गरिहाल्यो भने केही उपलब्धि सम्झौताको रूपमा सहमतिको रूपमा उपलब्ध भइहाल्यो भने त्यसैलाई हामी पनि बनाउने गर्छौँ त यी भ्रमणहरूमा खास गरेर त्यो बोलीको भारत भ्रमण अथवा चाइना भ्रमण अरू ठाउँमा पनि उनीको चाहिँ जो सन्दर्भ देखिन्छ उहाँको यो कुरामा चाहिँ सकारात्मकता के रह्यो भने चाहिँ देशको विषयवस्तुको प्रस्तुति देशको एजेन्डाहरूको प्रस्तुति अथवा इस्युहरूको विदेशी फर्महरूमा प्रस्तुति भन्दा पनि हामी
तपाईँले हेर्नु भएको छ होइन, चौधवटा संयुक्त वक्तव्य बाहिर आएको छ चौधवटा बुदामा। धेरै बुदा हेर्ने भने ऊर्जाको विषय छ, रेलवेको विषय छ, तेलका विषय छन्, आर्थिक सहयोगका कुराहरू छन् होइन, विभिन्न निर्माण गर्ने, पुल निर्माण गर्ने विभिन्न योजनाहरू परेका छन् उहाँहरूको बिचमा। संयुक्त सम्झौता पत्र हेर्दा देखिन्छ, तर प्रदेशसम्म साथ यो भ्रमणबाट ओझेलमा परेन, किन होला भन्नुहोस् त?
त्यही कुरा म त्यसै कुरामा आउँछु। त्यो यो अर्थमा एउटा धर्म उपलब्धि गर्नु छ। दोस्रो अर्थमा तपाईँको पहिलो प्रश्न छ नि मैले जोडेको, दोस्रो अर्थमा यो रेलको कुरा चाहिँ आइरहेछ। रेलको कुरा एउटा कनेक्टिभिटी आवश्यक पनि थियो, त्यो रेलको कुरा एउटा प्रारम्भिक चरणमा दोस्रो चरणमा हामी अगाडि बढेको छौँ, त्यसले पनि एउटा राम्रो भएको छ। तर सुदूरपश्चिम अथवा प्रदेश नम्बर 7 मात्रै होइन, धेरै ठाउँको चाहिँ राम्रो प्रस्तुति, धेरै ठाउँको चाहिँ मान्छेहरूको इन्भल्भमेन्ट, खास गरी उहाँको टिममा ठुलो यत्रो ठुलो जम्बो टिम गएको छ, 100 बेसीको टिम गएको छ। त्यसमा अलिकति प्रादेशिक हिसाबले पनि ती मान्छेहरूलाई चाहिँ त्यहाँको थिङ्क ट्याङ्कहरूलाई इन्क्लुड गराउनु पर्थ्यो, त्यो इन्क्लुड गराउन सकेन। त्यहाँको प्रादेशिक सरकारको पनि सहयोग लिनु पर्थ्यो, प्रादेशिक सरकारको एजेन्डा के हुन्थ्यो त्यसको बारेमा पहिले पूर्व सम्झाउ, त्यसको छलफल हुनु पर्थ्यो, त्यो चाहिँ हुनु नसकेको।
होइन, हाम्रा मुख्यमन्त्री पनि त जानुभएको थियो नि त, विपद व्यवस्थापन सम्बन्धी एउटा कार्यक्रममा जानुभएको थियो, तर त्यो बिचमा पनि प्रधानमन्त्रीलाई भेटेर एउटा डेलिगेसन यस क्षेत्रका मान्यजीहरूको पनि एक्सर्साइज पुगेन भनेर भन्दा के हुन्छ भन्नुहोस् त? खास गरी हाम्रा मान्यजीहरूको पनि एक्सर्साइज पुगेन, मैले भीमरावजीलाई भर्खरै सोधेको थिएँ, तपाईँको एक्सर्साइज पुगेन भीमरावजी, तपाईँहरूले गर्न सक्नु भएन नि, यो प्राथमिकतामा परेन भनेर उहाँले भन्दा, प्रधानमन्त्रीलाई मैले भनेको हो, प्रस्ताव राखेको हो, डेलिगेसन गरेको हो, तर उहाँको भ्रमणपछि मात्र यो विषयमा म तपाईँसँग प्रतिक्रिया दिन्छु भनेर उहाँले भन्नुभयो। यो भनेर त हाम्रा मान्यजीहरू नेताहरूको एक्सर्साइज नपुगेकै हो त्यसो भए, डाक्टर तारा?
होइन, त्यो त देखियो नि, हाम्रो सरकार जाने, हाम्रो प्रदेशको सरकार, खास गरी प्रदेशको सरकार त त्यति जानकार पनि छैन, त्यो एउटा सरकारको स्वरूप लिए आफैले पनि त्यो कन्फिडेन्स सरकारमा देखिएन। हामीले वैदेशिक मामिलामा हाम्रो इस्युहरू के हुन सक्छन्, त्यस कारण त्यो इस्युमा हामीले कसरी आफ्नो धारणा बनाउने, त्यसको क्याबिनेटमा हाम्रो छलफल, हाम्रो प्रदेशमा छलफल, अन्त विकास निर्माणमा हामीले वैदेशिक भ्रमणका बेला हामीले उठाउने मुद्दाहरू के हुन्, पश्चिम क्षेत्रको त्यो पुरानो त्यो हाम्रो
त्रिगर्जेटलाई दिएको थियो नि त त्यतिखेर, पछि अहिले नेपालको बजेट हेर्दाखेरि चाहिँ
कसरी चाहिँ हामीले अगाडि बढाउने, कसरी त्यो भ्रमणको एउटा महत्त्वपूर्ण विषय बनाउने, अथवा त्यो भ्रमणको विषय नबने पनि त्यसको एस्युरेन्स के हुने, त्यसपछि त्यो कसरी कार्यान्वयन हुन सक्छ भन्ने हामीलाई के एस्युरेन्स, त्यस्तो कुराहरूमा प्रदेश सरकार नलागेको त मलाई चाहिँ सुस्थ मनस्थिति सरकार जस्तो जस्तो लाग्छ। प्रदेश नम्बर 7
भनेपछि प्रदेश नम्बर 7 मुख्यमन्त्री असफलको दिशातिर हिँड्दै हुनुहुन्छ होइन, त्यसो भए तपाईँको नजरमा पनि?
मैले उहाँको, मैले प्रदेश नम्बर 7 समग्र सरकारको मूल्याङ्कन गर्दाखेरि मैले भने सुस्थ मनस्थिति,
तर धेरै जनताले प्रतिक्रिया दिएका छन् अहिलेका मुख्यमन्त्री असफलको दिशामा हिँडिसक्नुभयो, उहाँ चाहिँ सफल हुने दिशातिर कुनै पनि एजेन्डा उहाँले अगाडि सार्न सक्नु भएको छैन। यो विषयमा त भीमरावजीले पनि अब प्रतिक्रिया दिनु होला चाँडै, म प्रतिक्रिया लिन्छु होइन यो विषयमा। तर एउटा कुरा मलाई भन्दिनँ डाक्टर साहब, खास गरी पछिल्लो समय यो जुन चीन भ्रमणमा प्रधानमन्त्री जानुभयो, तर एउटा पनि कनेक्टिभिटी, खास गरी ताक्लाकोटको कुरा हामीले बारम्बार चुनावमा उठायौँ, गठबन्धनले चैनपुर ताक्लाकोट यदि भयो भने यो सडकले विस्तार गर्यो र चिनसँगको कनेक्टिभिटी जोड्न सक्यो भने हाम्रो दुई देशीय व्यापार पनि बढ्दै जान्छ र यस क्षेत्रको चाहिँ समग्र समृद्धिमा ठुलो टेवा पुग्छ भनेर हामीले भन्यौँ। त्यसै गरी भनौँ दार्चुलाको टिङ्कर नाकाको कुरा पनि गऱ्यौँ, तर यी दुईटै नाका ओझेलमा पर्यो, एउटा त हुनु पर्थ्यो या प्राथमिकतामा पर्नु पर्थ्यो भन्नेतिर तपाईँले पनि केही एनालाइसिस गर्न सक्ने आधार छ, किन पर्न सकेन होला भनेर हामी भन्न सक्छौँ होला, के भन्न सकिन्छ डाक्टर साहब यतिखेर?
यो हाम्रो तपाईँ हामी जस्ता मान्छेहरूले जो सुदूरपश्चिमको अथवा 7 प्रदेशको विकासमा निकै चिन्तित हुन्छौँ, तिनीहरूले आफ्नो रिजनली एटिट्युड देखाएर यस्तो किसिमको सम्भावनाहरू छ, यसरी चयन गर्दाखेरि हामी 7 प्रदेशलाई समृद्ध बनाउन सक्छौँ भनेर हामी व्यक्ति तपाईँले मैले अथवा अर्को कुनै साथीहरूले यसरी सोचेर सतहमा कुरा आयो, तर यसलाई यसलाई इन्स्टिट्युसनल मेमोरीको रूपमा सरकारले एडप्ट गर्न सक्नु पर्थ्यो, अथवा प्रदेश नम्बर 7 सरकारले त्यस्तो चाहिँ एउटा थिङ्क ट्याङ्क निर्माण गर्ने अथवा थिङ्क ट्याङ्क निर्माण गर्न नसके पनि सरकारमा का आवश्यक एजेन्डाहरूको रूपमा त्यसलाई उत्थान गर्न सक्ने आवश्यक ठाउँमा गर्नुपर्छ, त्यो गर्न नसकेको कारणले मूलत यो काम भएको। दोस्रो कुरा, प्रधानमन्त्री केपी ओलीको भ्रमण मैले तपाईँसँग अनौपचारिक कुरा गर्दा पनि गर्दै थिएँ, प्रधानमन्त्री केपी ओलीले आफूले उठाएको इस्युहरू, खास गरेर कनेक्टिभिटी, कनेक्टिभिटीमा पनि त्यसमा रेल उहाँको चाहिँ पर्सनल मुद्दा जस्तो बन्यो, तपाईँको दिनमा व्यक्तिगत मुद्दा जस्तो बनिसकेपछि अरू कुराहरू सबै ओझेलमा भयो, अनि यो उहाँले पर्सनल्ली मैले उठाएको मुद्दाहरू सफल हुनुपर्छ र मैले उठाएको मुद्दा मैले सफल गराउन सकेँ भनेपछि मेरो हाइट बढ्छ भन्ने
भएपछि उहाँको सपना नै पुरा गर्नेतिर उहाँको सपना नै उहाँ लाग्नु भएको छ, त्यही सपना साकार पार्नतिर उहाँको
त्यही सपनाले उहाँलाई मलाई हाइट दिने, मलाई बुस्ट दिने त्यसैले हो भन्ने उहाँलाई चाहिँ लागेर त्यहाँ उहाँले जोड गर्नुभयो। त्यहाँ फेरि अर्को कुरा छ, चीन सँग हाम्रो कनेक्टिभिटी जो हामी जोड्नु खोजिरहेको छौँ त्यो त्यो बेल्ट एन्ड रोड इनिसिएटिभ चिनको डिआरआई मार्फत पनि यो कुराहरू सम्भव थियो. यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्ने, धेरै चाहिँ मसापत्ती गर्नुपर्ने हुँदैन कि भनेर डराउने, धेरै डराउने आधारहरू थिएनन्. किनभने चिनले एकातिर दक्षिण एसियालाई डिआरआई मार्फत बेल्ट एन्ड रोड इनिसिएटिभ मार्फत जोड्नु खोजिरहेको थियो. त्यसका लागि हामीलाई अगाडिदेखि नै हामीलाई विश्वासमा लिनु खोजिरहेको थियो. प्रचण्डको सरकारकै पालामा पनि त्यो कुरा पनि भएको हामीलाई थाहा छ, होइन. हो त्यो त्यस कारणले त्यो पूर्वाधार बनिसकेको अथवा त्यो आधारभूमि बनिसकेको अवस्थामा रेल ल्याउनु हाम्रो लागि ठुलो ठुलै समस्याको कुरा थिएन र अझ पनि भोलि पनि हुँदैन.
भनेपछि पाँच वर्षमा चिनको रेल नेपाल आउन सक्छ त्यसो भए डाक्टर साहब?
पाँच वर्ष समय त पाँच वर्ष टोक्ने गाह्रो छ किनभने यसको मोडालिटी के बनेकै रहेन छ. यसको यसमा लगानी कसले गर्ने भन्ने किसिमको कुरा अहिलेसम्म टुङ्गिया छैन. अनि लगानी सबै लगानी चाइनाले
गर्ने कि अब नेपालले आधा गर्ने भन्ने
यो कुरा टुङ्गिया छैन. त्यस कारण पाँच वर्षमै बनिहाल्छ भन्ने कुरा त छैन. जस हामीले इच्छा शक्ति राख्यो भने यो कुरालाई अगाडि बढाउन सकिन्छ.
तर कम्युनिस्टको सरकार यतिखेर गठबन्धनको एक भएपछि जुन चुनावको बिचमा बोलेका कुराहरू अझै पर्दै गएका हुन् डाक्टर साहब, तपाईँलाई के लाग्छ? खास गरी भन्यो भने पछिल्लो समय बजेट हेर्दा पनि नजरिया फरक छ, होइन. भारत भ्रमण हेर्दा पनि हाम्रो गौरी फण्डा नाका ओझेलमा पऱ्यो भनौँ न. पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी आएर धनगढीकै एउटा कार्यक्रममा, पार्टीकै कार्यक्रममा ओलीको सरकारले यस्तो गर्यो, अब चाहिँ यो नाकालाई चाहिँ कुनै पनि हालतमा बन्द गर्नुहुन्न, प्रदेशमा साथको समृद्धि भने यो नाका कनेक्टिभिटी हुनैपर्छ भनेर उहाँले तर्क पनि राख्नुभयो. यो हेर्दा कम्युनिस्टको सरकार अलिकति उदासीन नभएको हो त, हाम्रा लागि त्यति धेरै चिन्तित नबनेको हो प्रदेशमा साथका लागि?
होइन, शेरबहाद देउवाको भनाइमा त केही त्यस्तो किसिमको कुनै खालि पोलिटिकल उसमा स्लोगनका लागि मात्रै उनले भनिदिए जस्तो लाग्छ. किनभने उनले आफ्नो समयमा कतिचोटि प्राइम मिनिस्टर हुँदाखेरि के गरे भन्ने हाम्रो अगाडि जाहेर छ. तर पनि तपाईँले भन्नु खोजेको कुरा एउटा कुरामा मेरो सहमति के छ भनेपछि पछाडि जो बजेट आयो त्यो बजेटमा पनि उत्साह छैन. केन्द्रको बजेट होस् अथवा हाम्रो साधनमा
त्यो
दुइटै बजेटले जनतामा उत्साह थपेन. त्यसमा कुनै पनि रोजगारीका कुनै एउटा उत्साहजनक ढङ्गले अगाडि बढाउन सक्ने रोजगारीहरूले कुनै क्रिएट गर्न सक्ने कुनै कार्यक्रम छैन. औद्योगिकरणको त्यस्तो कुनै कार्यक्रम त छैन. हामीले वस्तुलाई चाहिँ उद्योगमा प्रवेश गराउनको लागि हामीले बढाउने आधार अथवा हाम्रो कच्चा पदार्थको तयारी यस्ता कुराहरूमा खासै
चुनावमा धेरै लोकप्रिय नाराहरू दिनुभयो कम्युनिस्टहरूले. तर अहिले चाहिँ चुनाव पछि चाहिँ जुन सरकार बने, बजेट बने, स्थानीय प्रदेश र केन्द्रको कुनै पनि सरकारले खुसी पार्न सकेन त्यसो भए जनतालाई यहाँको नजरमा. अन्त्यमा अब यो प्रधानमन्त्रीजी नेपाल फर्केपछि यसको समीक्षा होला, व्याख्या होला, तर प्रदेशमा साथको सम्भावनाको विषयमा यस क्षेत्रको जनताको, तपाईँ जस्तो एउटा बुद्धिजीवी नेताहरू र खास गरी यस क्षेत्रका मान्यजीहरूको भूमिका के हुनु पर्ला जस्तो यहाँलाई लाग्छ? सधैँ भनौँ न एउटा दीर्घकालीन रूपमा सधैँ एउटा हामी एक ढिक्का भएर जानुको विकल्प छैन. प्रदेशमा साथ अहिले पनि ओझेलमै छ, हेर्नुहोस् होइन. विकास र समृद्धिका कुरा गर्छ, योजनाहरू हेर्ने भने झन्डै 12-10% अहिले पनि तपाईँलाई थाहा छ. टिङ्करको विषयमा मैले केही दिनमा अब कुरा गर्दैछु, होइन. सेती लोकमार्गको विषय कुरा गर्दैछु, दिपिया भनौँ खुटिया दिपालको विषयमा म कुरा गर्दैछु, रानी जमरिया कुलरिया सिँचाइको कुरा गर्दैछु, गौरवका योजनाको विषयमा हेर्ने भने विस्फोटक पदार्थ छैन. यी यावत विषय हेर्ने भने प्रदेशमा साथको समृद्धि अहिले पनि सम्भव छ कि छैन? कस्तो भूमिका हुनुपर्छ जस्तो यहाँलाई लाग्छ डाक्टर साहब?
अब सम्भव यो पाँच वर्षको समृद्धि सम्भव त थियो, तर बाटो चाहिँ सही लिनुपर्छ. बाटो सही लिएन भनेपछि अनि त्यसरी समृद्धि कहाँबाट आउँछ? त्यसो हुनाले हामी पाँच वर्षपछि यो परिणाम हात ल्याउँछौँ भन्ने हातमा राख ल्याउँछौँ भन्ने किसिमको कुरा सपना देख्ने हो भनेपछि आज के गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै प्रोडर्नीले एकदम होसियारीपूर्वक चाहिँ चल्नु गरिदिएको त्यस्तो चाहिँ गर्न सकेन. हिजो अस्तिको बजेट तपाईँले प्रदर्शनमा पाएको त्यहाँ चाहिँ उत्पादनको क्षेत्रमा गर्ने कुरा के हो सोच ढङ्गले हामीले के गर्छौँ भन्ने कुरा कुनै पनि छैन. शून्यता भरमा कानमा जे कुरा पऱ्यो त्यसको आधारमा 1 करोड 1.5 करोड छुट्याइदिने यो चाहिँ बजेटको यो वितरणले गर्दाखेरि कुन ठाउँमा के ठोस प्रगति होला र भन्ने चाहिँ मान्छेले सबैले आकाङ्क्षा यो शङ्का गरेका छन्. यो शङ्का स्वाभाविक कुरा हो. हामीसँग चाहिएको अहिले मेन पावरहरू छ, त्यो मेन पावर उद्योगका लागि भोलि हाम्रो समृद्धिका लागि आवश्यक लक्ष्य जनशक्ति चाहिएको. जनशक्ति कसरी उत्पादन गर्ने, कहाँ उत्पादन गर्ने, त्यसको ट्रेन कसरी गर्ने, त्यसमा लगानी कसरी गर्ने, कति वर्षमा गर्ने, यी यस्ता कुराहरूमा प्रदेश सरकारले बोल्न सकेन. इभन केन्द्र सरकारले पनि अझ यस कुरामा पनि तयारी गरेर जस्तो देखिँदैन. हुन्छ, मेन पावर भएन भनेपछि हामी अगाडि जुन कुनै कामको लागि हामी अगाडि कसरी बढ्न सक्छौँ, विकास निर्माणमा अगाडि कसरी बढ्न सक्छौँ, कमसँग अन्तखेरि आवश्यक पूर्वाधारहरू भएन भने पूर्वाधारका लागि एउटा राम्रो लगानी आवश्यक गर्छ.
यी सबैतिर चाहिँ यस क्षेत्रको सरकार मान्यजीहरूको ध्यान जानुपर्छ भन्ने हामी आग्रह गर्न चाहन्छौँ. थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो डाक्टर साहब, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीका नेता एवं बौद्धिक नेता, यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो, खास गरी नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पिएचडी गर्नुभएका, खास गरी पछिल्लो समय नेपाल भारत नेपाल चिनको विषयमा राम्रो दखल राख्ने नेता यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो। सम्माननीय प्रधानमन्त्री चिन भ्रमणमा हुनुहुन्छ र यो भ्रमणले प्रदेशमा साथलाई सुन सक्यो या सकेन, प्राथमिकताका एजेन्डा किन पर्न सकेन, चाहे त्यो नाकाका कुरा हुन्, चाहे त्यो जलविद्युतका कुरा हुन्, चाहे त्यो यस क्षेत्रको समृद्ध विकाससँग जोडिएका विषयमा प्रधानमन्त्रीज्यूको भ्रमणले किन सम्बोधन गर्न सकेन भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। भर्खरै कुराकानीका लागि हामीसँग हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीका नेता डाक्टर तारा दत्त जोशी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। कार्यक्रमको निर्धारित समय सक्यो, कार्यक्रम सुन्नुभयो यहाँहरूलाई धेरै धेरै आभार व्यक्त गर्दै आजलाई म पनि बिदा माग्छु। हवस् नमस्कार। Thank you.